रेडियो भेरी एफएम, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज। कर करले नभई रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा सरकारवालाको जोड, दोहोरो कर नीति खारेज गर्नुपर्ने माग।
बाँकेर बर्दियामा 100 भन्दा बढी सीमा स्तम्भ गायब, नेपाल भारत छुट्याउने 552 सीमा स्तम्भ कायम।
मन्त्री परिषद हेरफेर, 9 थपिए, 7 बाहिरिए, ओली पुरै कार्यकाल प्रधानमन्त्री हुने, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने।
र नेपालले 13 दक्षिण एसियाली खेलकुद साखका सबै 28 खेलमा प्रतिस्पर्धा गर्ने, 592 खेलाडी सहभागी हुने। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। कर करले नभई रहरले तिर्ने वातावरण बनाउन एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। कर सप्ताह चलिरहेको बेला सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तर्क्रियाका सहभागीले कर करले नभई रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन्। सरकार र निजी क्षेत्रको हातेमालोबाट कर प्रणालीलाई व्यवस्थित गर्न सके मात्र करको सदुपयोग हुने उनीहरूले बताएका छन्। कार्यक्रममा सहभागी विष्णुप्रसाद बास्कोटाले कर तिर्दा आफूहरूलाई अतिरिक्त व्यवहार नपर्ने गरी करको व्यवस्था गर्न माग गर्नुभयो।
तीनखम्बे अर्थनीति भनिसकेपछि समान दृष्टिकोणले हेर्नुपर्ने हो, तर समान त्यसमा चाहिँ देखिएन, सरकारी सहकारी र निजी क्षेत्र। त्यस कारणले यो विषय चाहिँ खासमा करकै विषय हुन आउँछ। प्रत्येकचोटि चाहिँ सहकारीले कर बुझाउँदाखेरिमा हरजना तिरेकै हुन्छ, यो कारण किन होला? यो यसमा चाहिँ राज्यको चाहिँ सहकारी शिक्षामा कमजोरी हो कि कन्जुसाई हो?
सहभागीहरूले संघीय, प्रदेश र स्थानीय सरकार बीच कर सम्बन्धी विवाद हुँदा आफूहरू मर्कामा परेको भन्दै आफूले तिरेको करको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन्। यस्तै अर्का सहभागी गोकर्ण पौडेलले अझै पनि कतिपय कारोबारमा दोहोरो ढङ्गले कर लाग्ने भएकाले यसलाई यथाशीघ्र खारेज गर्नुपर्ने औल्याउनु भयो।
यो चाहिँ वास्तवमा अन्याय भएकै जस्तो लाग्यो मलाई। कुल भएको प्रफिटमा चाहिँ ट्याक्स तिरिसकेका हुन्छ, अनि त्यो प्रफिटबाट विभिन्न फन्डहरू बाँड्दै जाँदाखेरि अनि त्यो फन्ड फेरि डिस्ट्रिब्युट गर्दाखेरि त्यसको फेरि ट्याक्स लाग्ने, यो चाहिँ डबल भयो कि?
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख भूमिराम शर्माले कर प्रणालीलाई प्रभावकारी, नीतिगत, व्यावहारिक र वैज्ञानिकरण गरिने बताउनुभयो। उहाँले करलाई समयमा बुझाउन सबैलाई आग्रह गर्दै कर सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिरहेको उल्लेख गर्नुभयो।
कर धेरै बुझाउनु भएको छ, तर समयमा बुझाउनु भएको छैन, अनि त्यसपछि विवरण ढिलो बुझाउनु भएको छ, अनि अर्को चाहिँ भ्याटको विवरण बुझाउन बाँकी राख्नु भएको छ त्यसपछिको, यो कारणले को अनि कतिपयको बेरुजु छ, त्यो कारणले गर्दा पनि धेरै कर अब रेगुलर बुझाउनु त परि नै हाल्छ, तर ढिलो बुझाउँदाखेरि के हो भने सम्मानको अवसरबाट वञ्चित हुनुपर्छ। भोलि कुनै सुविधा दिनु पर्यो भने पनि पहिला को छ त होइन, नियमित र सम्मानित गर्दा खोज्नु पर्यो भने दखलदार नभएको, बेरुजु नभएको विवरण समयमा बुझाएकोलाई हुन्छ।
उहाँले कर सप्ताहको अन्तिम दिन कर्णालीका 8 जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरिने बताउनुभयो। प्रमुख शर्माले आफूले तिरेको रकमको सही सदुपयोग हुन्छ र यसले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने सकारात्मक सोचका साथमा कर तिर्न सबैलाई आग्रह समेत गर्नुभयो।
मुख्य उद्देश्य नै कर सम्बन्धमा जागरण ल्याउनु हो, जसले चाहिँ कर सम्बन्धमा बुझ्नु भएको छैन उहाँहरूलाई बुझाउने, कर सम्बन्धी करको महत्त्व बुझाउने, करको परिपालना स्तर बढाउनलाई उहाँहरूलाई करमा समयमा विवरण दिनु पर्दो रहेछ, समयमा चाहिँ हामीले कर तिर्नु पर्दो रहेछ भन्ने भावना जगाउने हिसाबले हो।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, उद्योग वाणिज्य संघ कर्णालीका अध्यक्ष पदमबहादुर शाही, पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती लगायत विभिन्न सहकारीका प्रतिनिधि व्यापारीहरूको सहभागिता रहेको थियो।
सकारात्मक सोच र राम्रो बोल्ने सिपको विकास होस् भन्ने उद्देश्यले कर्णालीका नर्सहरूका लागि 3 दिने तालिम सुर्खेतको ब्रेनहरमा सुरु भएको छ। तालिममा कर्णाली प्रदेशका 2 जिल्ला सुर्खेत र दैलेखका 120 जना नर्सहरूको सहभागिता रहेको प्रदेश अस्पताल नर्सिङ अधिकृत शकुन्तला सापकोटाले जानकारी दिनुभएको छ। कार्यक्रममा बिरामीलाई कर्णालीका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य उपचार लिन आउँदा मुस्कान सहितको सेवा प्रदान गर्ने र राम्रो बोली व्यवहार गर्ने भन्दै आयोजना गरिएको पनि उहाँले बताउनु भएको छ। डाक्टर रामभद्र लामिछाने, प्राध्यापक डाक्टर तारा सारा, जसमाया जुरेल लगायतले स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कसरी सहज र सरल रूपमा सेवा दिनुपर्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ। यस्तै उद्घाटन कार्यक्रममा वीरनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकालले 1 जना नर्सले धेरै बिरामीलाई मुस्कान सहितको सेवा प्रदान गर्न तालिम थप सहयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै सरकारले प्रेरणा दिने खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै त्यसले नर्सहरूको काम गर्ने क्षमता बढाउने उहाँले बताउनु भएको छ। कार्यक्रममा जनस्वास्थ्य कार्यालय सुर्खेतका अधिकृत चेतन निधि वाग्ले नर्सहरूको सकारात्मक व्यवहार परिवर्तनमा तालिम सहयोगी हुने बताउनु भएको छ। कार्यालय प्रमुख वाग्ले नर्सहरूले बिरामीको सेवा गर्ने गरेको भए पनि आफूले पाउने सेवा सुविधा हेर्दा मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ। कार्यक्रम जनस्वास्थ्य प्रबन्धन उपशाखा प्रमुख परशुराम खड्का, प्रमुख प्रशासकीय अधिकारी टिकाराम ढकाल लगायतले तालिममा नर्सहरूले दिने सेवालाई अझ सुधार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 10 स्थित राष्ट्रिय आधारभूत विद्यालयमा लागु पदार्थ दुर्व्यसन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। विद्यार्थीहरूलाई लागु औषधको विषयमा जानकारी दिई दुर्व्यसन मुक्त समाज निर्माणको लागि कार्यक्रमको आयोजना गरिएको हो। 10 नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा चन्द्रनगर युवा क्लब कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा वडा अध्यक्ष रत्नबहादुर बुढाले लागु पदार्थ दुर्व्यसनीलाई न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले वडामा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा विद्यालयका बालबालिकाहरूका लागि अभिमुखीकरण गरिने बताउनुभयो। कार्यक्रममा सहजीकरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुविदीले विद्यार्थी उमेरमा साथीहरूको गलत सङ्गतमा फस्ने सम्भावना रहेको भन्दै अभिभावकहरू यसतर्फ सचेत हुनुपर्ने औल्याउनु भयो। उहाँले हरेक विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा लैजानु पर्नेमा जोड समेत दिनुभएको छ। कार्यक्रममा कर्णाली प्रदेशका प्रहरी सहायक निरीक्षक नीलकण्ठ ढकालले लागु पदार्थको दुर्व्यसनीबाट बच्न सकिने उपायको बारेमा सहभागीलाई जानकारी गराउनु भयो। यस्तै चन्द्रनगर टोल विकास संस्थाका अध्यक्ष मनोहर आचार्यले वडा नम्बर 10 लागु पदार्थ दुर्व्यसन मुक्त बनाउने अभियानमा आफूहरू निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो। लागु पदार्थ दुर्व्यसनीले समाजमा नकारात्मक असर पर्ने भन्दै उहाँले यसको नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो। हामीसँग छिमेक छरफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर करले नभई रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा सरकारवालाको जोड, दोहोरो कर नीति खारेज गर्नुपर्ने माग लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। भारतले नेपाली भूमि, कालापानी र लिपु लेखलाई आफ्नो सीमाभित्र पारेको भन्दै सर्वत्र विरोध भइरहेको बेला बाँके र बर्दियामा गरी 100 भन्दा बढी सीमा स्तम्भ गायब भएका छन्। बर्दियामा 94 सीमा स्तम्भ र बाँकेमा 9 सीमा स्तम्भ गायब रहेको भन्दै सरकारी अधिकारीहरूले यी स्तम्भ कहाँ गए भन्ने स्पष्ट नभएको बताएका छन्। यी 2 जिल्लामा नेपाल भारत छुट्याउने 552 सीमा स्तम्भ कायम गरिएको छ। बाँकेको गुर्देनी गौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल भारत छुट्याउने मुख्य सहायक र साना गरी 552 सीमा स्तम्भ कायम गरिएका छन्। बाँके बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्ने गर्दछ। करिब 65 किलोमिटर बाँके खण्ड र 80 किलोमिटर बर्दिया खण्ड रहेको छ भने बाँके र बर्दियालाई स्थानीय मानखोलाले छुट्याएको छ। नेपाल भारत छुट्याउने बाँके खण्डमा जम्मा 307 सीमा स्तम्भ मध्ये 27 सीमा स्तम्भ राम्रो अवस्थामा छन् भने 4 खोलाले बगाएको छ। एउटा सीमा स्तम्भको पुननिर्माण गर्नुपर्ने छ भने 246 सीमा स्तम्भ राम्रो भए पनि 21 मर्मत गर्नुपर्ने अवस्थामा आएको छ। यसै 3 सहायक स्तम्भ पुननिर्माण गर्नुपर्ने छ भने 5 खोलाले बगाएको छ। यस्तै बर्दिया खण्डमा 72 सीमा स्तम्भ मर्मत गर्नुपर्ने भएको छ। पुननिर्माण गर्नुपर्ने मुख्य सीमा स्तम्भ 4 छन् भने सहायक 12 र साना 31 सीमा स्तम्भ रहेका छन्। यस्तै सहायक 7 सीमा स्तम्भ खोलाले बगाएको छ भने 25 साना सीमा स्तम्भ पनि खोलाले बगाएको जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद हेरफेर गर्नुभएको छ। प्रधानमन्त्री ओलीले केही मन्त्री पुरानै र केही नयाँ अनुहार भित्र्याएर मन्त्री परिषद पुनर्गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नुभएको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा 76 उपधारा 9 बमोजिम मन्त्री परिषद नियुक्ति हेरफेर र कार्यविभाजन गर्नुभएको हो। नयाँ मन्त्रीमा सूर्य चुनाव चिन्ह लिएर चुनाव जित्नुभएका हृदेश त्रिपाठीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै घनश्याम भूषाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै रामेश्वर राई यादवलाई श्रम रोजगार तथा सामाजिक विकास मन्त्री बनाइएको छ भने वसन्त कुमार नेमाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइँदा पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै मोतीलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीको जिम्मेवारी दिएको छ। रामवीर महानन्दलाई स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी दिएको छ भने नवराज राउतलाई स्वास्थ्य जनसङ्ख्या राज्यमन्त्री बनाइएको छ। रावत सुर्खेतको क्षेत्र नम्बर 2 प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो। नयाँ मन्त्रीहरूको शपथ आज हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
यसैबीच उप प्रधानमन्त्री समेत रहनुभएका उपेन्द्र यादवको मन्त्रालय हेरफेर भएको छ। उहाँलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि गोकर्ण मिष्ट श्रम रोजगार तथा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो भने लालबाबु पण्डित संघीय मामिला तथा सामान्य प्रशासन, मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति, चाक्रपानी खनाल कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुहुन्थ्यो। यसै गरी रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा थम्माया थापा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्थ्यो भने रामकुमारी चौधरी कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री, डाक्टर सुरेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुनुहुन्थ्यो।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र नेकपाले 5 पुरै अवधि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। हिजो बसेको सचिवालय बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष सहित पार्टी सञ्चालनको जिम्मेवारी दिने निर्णय पनि गरेको जनाइएको छ। बैठकले 2 अध्यक्षको जिम्मेवारी बाँडफाँड गर्दै संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुने र प्रचण्डले पार्टी हेर्ने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले बताउनु भयो। उहाँले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने बताउनु भएको छ। आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने उहाँको भनाइ छ।
उच्च हिमाली जिल्लामा चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सार्न थालिएको छ। जिल्लाको उत्तरी नामका गाउँपालिकाको लिमीमा रहेको प्रहरी चौकी सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख रामप्रसाद घरती मगरले बताउनुभयो। चिसो -1 पुगेसँगै लिमी प्रहरी चौकीका इन्चार्ज दिपेन्द्र पन्तको नेतृत्वमा रहेको 11 टोली जिल्ला प्रहरी कार्यालय सिमीकोट सारिएको छ। कर्णाली प्रदेशका अन्य जिल्लामध्ये हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरी चौकी सार्ने गरिन्छ। सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरी चौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सार्ने तयारी भइरहेको डिएसपी घरतीले बताउनुभयो। नेपाल र चीनको मुख्य नाका हिल्साबाट अवैध रूपमा व्यापार रोक्न सीमा क्षेत्रमा राखिएको प्रहरी चौकी आउँदो मङ्सिर 15 सारिने तयारी भइरहेको उहाँले बताउनुभयो।
हतियार दुरुपयोग अनुसन्धान आयोगको टोली प्रत्येक वर्ष औपचारिकता निभाउन मात्र डोल्पा पुग्ने गरेको डोल्पावासीले गुनासो गरेका छन्। प्रत्येक वर्ष डोल्पाबाट आयोगमा परेका मुद्दाहरू अनुसन्धान गर्न अख्तियारको टोली अनुसन्धानका लागि आउने गरे तापनि कारवाही भएको घटना नसुनिएको उनीहरूले बताएका हुन्। डोल्पा विकास योजनामा प्रत्येक वर्ष अख्तियारको चासो बढे पनि भ्रष्टाचार न्यूनीकरण हुनुको सट्टा अझ मौलाउँदै गएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भएको छ। पछिल्लो समय डोल्पाका विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको भन्दै अख्तियारमा मुद्दा परे पनि कारवाहीको दायरामा नआएको उहाँले गुनासो गर्नुभएको छ। पहुँचका आधारमा योजना ल्याउने र 50% पनि काम नगरेर रकम सिद्ध्याउने परिपाटीले डोल्पामा भ्रष्टाचार बढेको उहाँले दावी गर्नुभएको छ। डोल्पाका विकास निर्माणका 28 योजनाको छानबिन गरी अख्तियारको टोली फर्किएपछि स्थानीयले यस्तो गुनासो गरेका हुन्। यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेष नारायण पौडेलले डोल्पाबाट परेका मुद्दाहरूमा विस्तृत अनुसन्धान भइरहेको बताउनु भएको छ। फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छन्। अहिलेलाई भने यर्को विश्राम।
Radio Bheri FM
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। यस वर्ष कैलाली र कञ्चनपुरमा 4.5 लाख मेट्रिक टन धान उत्पादन हुने भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरले कैलालीमा 3,33,700 र कञ्चनपुरमा 1,30,720 मेट्रिक टन धान उत्पादन भएको जनाएको छ। कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले विगतका वर्षको तुलनामा यस वर्ष पनि धान उत्पादन भएको बताउनुभयो। समयमा वर्षात नहुनु, किसानले लगाएको गरिमा जातको धान नफल्दा धान उत्पादन घट्ने अनुमान गरे पनि धान उत्पादन भने राम्रो नै भएको उहाँले बताउनुभयो। सुदूरपश्चिम प्रदेशकै अन्न भण्डार मानिने कैलालीमा 71,000 हेक्टर र कञ्चनपुरमा 38,000 हेक्टरमा धान उत्पादन हुँदै आएको भट्टको भनाइ छ। दुवै जिल्लामा गरी करिब 40% भूमि मात्रै सिँचाइ सुविधा रहेको छ। कञ्चनपुरमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले महाकाली सिँचाइ आयोजना तेस्रो चरण र कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण काम भइरहेको छ।
भन्सार छली ल्याउँदै गरेको झन्डै 1.5 लाख बराबरका मोबाइलका पार्ट्स र इलेक्ट्रोनिक्स सामान कैलालीबाट बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 34 गण हेडक्वार्टर कैलालीको टोलीले भन्सार छली ल्याइएको 1,11,700 बराबरका सामान बरामद गरिएको जनाएको छ। धनगढीको बडहराबाट भन्सार छली ल्याउँदै गरेको 1,19,700 रुपियाँ का मोबाइलका पार्ट्स र इलेक्ट्रोनिक्स सामान बरामद गरिएको सशस्त्र प्रहरी बल 34 नम्बरका प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दले बताउनु भएको छ। चन्दले बरामद गरिएका सबै सामान भन्सार कार्यालयलाई बुझाइसकेको बताउनुभयो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। अफगानिस्तानमा भएको हेलिकप्टर दुर्घटनामा परि कम्तीमा 2 अमेरिकी सैनिकको मृत्यु भएको छ। हेलिकप्टर दुर्घटनाको कारण भने खुल्न सकेको छैन। अफगान सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबान लडाकु समूहले पूर्वी लोगर प्रान्तमा भएको हेलिकप्टरमा गोली हानेर खसालेको दावी गरेको छ। तालिबान प्रान्तले ट्विट मार्फत अमेरिकी हेलिकप्टर लडाकुको अखडामा आक्रमण गर्न खोजेकाले खसालिएको दावी गरिएको छ।
भेरी खबरको अन्त्यमा अब लागौँ खेल खबरतिर। नेपालले यही मङ्सिर 15 गतेदेखि घरेलु मैदानमा हुने 13 दक्षिण एसियाली खेलकुद साकका सबै 28 खेलमा प्रतिस्पर्धा गर्ने भएको छ। राष्ट्रिय टोली तयारी समितिका संयोजक रिमबहादुर राणा भाटले साकका लागि नेपाली टोली पूर्ण तयार अवस्थामा रहेको बताउनु भएको छ। खेलाडीहरूलाई गएको जेठ 15 गतेदेखि 4 चरणमा प्रशिक्षण दिएको भन्दै उहाँले नेपालबाट 592 खेलाडी सहभागी हुने बताउनुभयो। यसपटक 21 खेलका खेलाडीलाई विभिन्न माध्यमबाट वैदेशिक प्रशिक्षणमा पठाइएको छ। सागमा समावेश 28 खेलमध्ये 19 खेल काठमाडौँमा हुनेछन् भने पोखरामा 8 खेल र कुस्ती जनकपुरमा हुने तय भएको छ। नेपालले स्वर्णपदकको आशा गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ। सागमा समावेश गर्न कम्तीमा 4 देशले प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था पुरा नभएपछि यो खेल सूचीबाट हटाइएको हो। एसियाली खेलकुदमा प्याराग्लाइडिङमा कांस्य पदक जितेको नेपालले साकमा स्वर्ण पदक जित्ने आशा गरेको थियो।
यस्तै 13 दक्षिण एसियाली खेलकुदमा भलिबलतर्फको खेल तालिका सार्वजनिक भएको छ। मङ्सिर 15 गते औपचारिक उद्घाटन हुने भए पनि साग अन्तर्गत भलिबल भने 11 गतिदेखि नै सुरु हुने भएको छ। भलिबलमा नेपालसहित भारत, पाकिस्तान, श्रीलङ्का, मालदिव्स र बङ्गलादेशले प्रतिस्पर्धा गर्नेछन्। भुटानमा टिम नै नरहेकाले सागको भलिबलमा सहभागिता भने जनाउने छैन। उद्घाटनमा प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टिम समूह एमा रहेका छन्। सार्वजनिक गरिएको खेल तालिका अनुसार महिला र पुरुष दुवै टिममा नेपालले भारत र बङ्गलादेशसँग खेल्नेछ। पुरुष भलिबल अन्तर्गत उद्घाटन खेलमा नेपाल र बङ्गलादेश खेल्नेछन् भने यसै गरी दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। महिला भलिबलतर्फ भने नेपालले पहिलो खेल भारतसँग नै खेल्नेछ। महिलातर्फको उद्घाटन खेलमा भारत र बङ्गलादेशले प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला भलिबल टिमको कप्तान अरुणा साईले गर्नुहुनेछ भने पुरुषतर्फको इमरान मगरले कप्तान गर्ने जनाइएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर करले नभई रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा सरकारवालाको जोड, दोहोरो कर नीति खारेज गर्नुपर्ने माग।
बाँकेर बर्दियामा 100 भन्दा बढी सीमा स्तम्भ गायब। नेपाल भारत छुट्याउने 552 सीमा स्तम्भ कायम।
मन्त्री परिषद हेरफेर, 9 थपिए, 7 बाहिरिए, ओली पुरै कार्यकाल प्रधानमन्त्री हुने, प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने।
र नेपालले 13 दक्षिण एसियाली खेलकुद साका सबै 28 खेलमा प्रतिस्पर्धा गर्ने, 592 खेलाडी सहभागी हुने। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।